بسم الله الرحمن الرحيم.
أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين والصلاة والسلام على محمد وآله الطاهرين. سيما بقية الله الأعظم في الأراضين روحي وأرواح العالمين لتراب مقدمه الفداء. يا أيها الذين آمنوا كتب عليكم الصيام كما كتب على الذين من قبلكم لعلكم تتقون. محترم دوستوں، السلام علیکم ورحمۃ اللہ وبرکاتہ. ماہ مبارک رمضان کا 14 روزہ، اور اس ماہ مبارک رمضان میں ہمارا عنوان ہے نوجوان ماہ مبارک رمضان کو کیسے گزاریں. اس لیے کہ یہاں موضوع سے متعلق بنیادی سوال پیدا ہوتا ہے، وہ یہ کہ انسان زندگی مختلف کاموں کا انجام دیتا ہے، اور کم و بیش وہ بہت سارے کاموں کا انجام دینے کے طریقہ کار اور اس کے روش سے آگاہ ہوتا ہے، انہیں جانتا ہے. لیکن بہت سے کام ایسے ہوتے ہیں جو خصوصاً انسان پہلی دفعہ انجام دے رہا ہو، کہ جس کا طریقہ اسے نہ معلوم ہو، اسے علم نہ ہو، تو اس کے لیے اس کام کو انجام دینا سخت ہوتا ہے. یا اگر طریقہ کار معلوم بھی ہو، چونکہ اس پر قدرت حاصل نہیں، مہارت حاصل نہیں، لہذا وہ کام انسان کے لیے قدر سخت ہوتا ہے. اس موضوع کا انتخاب بھی اسی لیے کیا گیا کہ ہمارے نوجوان نسل کو ماہ مبارک رمضان کیسے گزارنا چاہیے. یہ وہ بنیادی سوال ہے جو بعض اوقات خود نوجوان ہم سے کرتے ہیں، خود کبھی ان کے ذہنوں میں یہ سوال پیدا ہوتا ہے کہ کیا رمضان صرف کھانے پینے، سحری اور افطاری کا نام ہے، یا رمضان کسی اور حقیقت کا نام ہے، روزے کا مقصد کچھ اور ہے. اور اس لیے ہم نے اس موضوع کا انتخاب کیا ہے تاکہ ہم اپنے نوجوان دوستوں کو یہ بتا سکیں کہ ماہ مبارک رمضان کو کس طرح گزارا جائے، ماہ مبارک رمضان کے تقاضوں کس طرح پورا کیا جائے، روزوں کا کیا مقصد ہے، روزے ہم میں کون سی اور کیسی اور کس طرح کی صلاحیت پیدا کرنا چاہتے ہیں. یہ وہ موضوعات ہیں کہ جنہیں ہم روزانہ ایک مختصر انداز سے آپ کے سامنے اپنا رائے پیش کر رہے ہیں، اور آج بھی اسی سلسلے میں ہم اپنی گفتگو آپ کے سامنے پیش کریں گے. اب تک جو موضوعات ہم زیر بحث لا چکے ہیں، اس میں رمضان کی اہمیت، تقویٰ، ذکر، توبہ، ماہ رمضان میں گناہوں سے کیسے بچا جائے، عزم و ارادے کی کیا اہمیت ہے، انسان کس طرح اپنے آپ کو چینج کر سکتا ہے، ماہ مبارک رمضان کی حقیقت کو، اس کی نورانیت کو کیسے حاصل کیا جا سکتا ہے، یہ وہ موضوعات ہیں جن کو ہم نے آپ کے سامنے پیش کیا. اور انسان کے اعضاء و جوارح کے روزے کے متعلق ہم اپنے عرائض آپ کے سامنے پیش کر رہے تھے. کان اور آنکھ کے متعلق ہم نے سراسل گفتگو کی 3-4 پروگراموں میں. آج چاہتے ہیں کہ انسان کے ہاتھوں سے متعلق، کہ جس کے لیے حدیث میں ہے کہ انسان کا ہاتھ بھی روزے سے ہونا چاہیے، انسان کس طرح ہاتھوں کا روزہ رکھ سکتا ہے. حضرت امام سجاد علیہ السلام کی دعا میں جیسے کہ ہمیں ملتا ہے، دعا استقبال ماہ رمضان کی دعا ہے، اور اس میں امام فرماتے ہیں حتی نبسط ایدینا الی محذور، یہاں تک کہ ہم ایسے کاموں کا انجام نہ دیں کہ جن سے تو نے منع کیا ہے اور وہ حرام ہیں. یہاں تک اندازہ ہوتا ہے کہ انسان مختلف اپنی زندگی مختلف کاموں کا انجام دیتا ہے، کچھ واجب ہوتے ہیں، کچھ مستحب ہوتے ہیں، کچھ حرام ہوتے ہیں، کچھ مبرو ہوتے ہیں، کچھ مباح ہوتے ہیں. امام فرما رہے ہیں کہ روزے کی حالت میں انسان کو چاہیے کہ وہ حرام امور کو انجام نہ دے، اور اپنے آپ کو اس بات کی تربیت کرائے، یہ پریکٹس کرائے کہ انسان روزے کی حالت میں حرام امور انجام نہ دے. اس لیے کہ انسانی ہاتھ انسانی زندگی میں بہت ہی اہمیت کے حامل ہوتے ہیں. انسان اپنے ہاتھوں سے ایسے بہت سارے کام انجام دے سکتا ہے جو اس کے لیے ثواب جاریہ ہو سکتے ہیں، اور اگر خدا نخواستہ انسان کاموں کے اور خصوصاً ہاتھوں کے کاموں کی اہمیت کی جانب متوجہ نہ ہو، تو وہ ایسے بہت سارے کام انجام دے سکتا ہے جو اس کے لیے عذاب جاریہ بن جائیں، ہمیشہ ہمیشہ کا عذاب بن جائیں. انسان پانی کی کوئی سبیل لگائے، انسان کوئی مدرسہ کوئی اسکول قائم کرے، انسان لوگوں کی ہدایت و تربیت کے لیے مسجد و امام بارگاہ تعمیر کرائے، یہ ثواب جاریہ ہے. جب تک یہ چیزیں ہیں، جب تک یہ ہدایت کا سلسلہ ہے، वो सवाब पाता रहेगा, हिदायत पाता रहेगा। इसके बरक्स कोई इंसान शराबखाना तामीर करा दे, कोई इंसान नाच गाने या बेहुदा और लगवियात का कोई अड्डा कायम कर दे, तो जब तक वो कायम रहेगा, जब तक उस जगह उस मुकाम पर गुनाह होते रहेंगे, इंसान उस गुनाह में शरीक रहेगा। और आसान मिसाल नौजवान दोस्तों के लिए, कोई कहेगा जनाब हमारे पास इतना पैसा नहीं है कि हम इमाम बारगाह तामीर कराएं, या हम मस्जिद तामीर कराएं, या हम सदका खैरात दें, या हम गुनाह के कोई मराकज कायम करें। बहुत ही आसान मिसाल, आप कोई SMS करते हैं, अगर उस SMS में कोई ऐसा लतीफा है जिसमें किसी मोमिन की किसी कौम की एहानत तजलील की गई हो, तो वो लतीफा या वो बात या वो कौल या वो मकूला जिस तक पहुंचेगा वो भी उस गुनाह में शरीक होगा। किसी की गीबत की गई हो, SMS की आपने, उसमें किसी की गीबत है, तो जो पढ़ेगा वो भी गीबत में शरीक है, जो लिख रहा है वो भी गीबत में शरीक है, जो सेव फॉरवर्ड कर रहा है वो भी गुनाह में शरीक है। इसी तरह कोई अच्छी बात, इमाम को कोई कौल आप लिख के भेजते हैं, आपका हाथ उसमें शामिल है, ये कौल जहां जहां तक जाएगा, जो जो इस पर अमल करेगा, आप सवाब में शरीक हैं। और आसान मिसाल आज की दुनिया की, फेसबुक, आप फेसबुक पर कोई ऐसी तस्वीर शेयर करते हैं जिसका शेयर करना हराम हो, कोई ऐसा कोई गाना शेयर करते हैं, अक्सर देखा गया है कि उनका कोई इरादा नहीं होता लेकिन कोई चीज उन तक पहुंचती है, शेयर करता है उनसे कोई, वो उसको अपनी वॉल पर से आगे पास कर देते हैं और उसे दोस्तों तक शेयर कराते हैं, और ये सिलसिला चलता रहता है। जो जो गाना सुनेगा, जो जो उस क्लिप को देखेगा, जो जो उस बुराई में मुब्तला होगा और उसके मुताबिक अमल करेगा, भेजने वाला, फॉरवर्ड करने वाला, अपनी वॉल पर पोस्ट करने वाला, शेयर करने वाला, सब उसके गुनाह में शरीक होंगे। लिहाजा कोशिश करें कि आपकी फेसबुक ऐसी फेसबुक हो, आपकी आईडी ऐसी आईडी हो कि जब इमाम जमाना उसको देखे तो खुश हो सके कि मेरे इस नौजवान, मेरे इस मुहिब, मेरे इस शिया के फेसबुक की वॉल पर, इसकी आईडी में, इसकी दोस्तों की लिस्ट में कोई ऐसा नहीं है, कोई ऐसी बात नहीं है, कोई ऐसा इंसान नहीं है जो गुनाहों में मुब्तला हो और आपकी वॉल गुनाहों से पाक हो। या आप कोई इमाम का कौल, कोई मनकबत, कोई नौहा, कोई तराना, कोई ऐसी चीज, कोई हकीकत, कोई डॉक्यूमेंट्री फिल्म, जुल्म के खिलाफ आवाज एहतजाज, बारा चनार के मजलूमों के लिए, बहरीन के मजलूमों के लिए, इराक, अफगानिस्तान, इराक, शियाने जहान के लिए, मुसलमाना ने आलम के लिए, उनकी मदद के लिए कोई ऐसा क्लिप, कोई ऐसा मैसेज, कोई ऐसी बात, कोई ऐसा नोट तहरीर करते हैं और वो आगे जाता है, जो जो उसे पढ़ेगा, जो जो उसके मुताबिक अमल करेगा, वो आपके सवाब में शरीक होगा और आप भी सवाब के मालिक होंगे। नमाज का तरीका, वजू का तरीका, ऐसी हजारों चीजें इंटरनेट पे मुस्बत मौजूद हैं, तबलीगी मौजूद हैं, जिन्हें आप शेयर कर सकते हैं। जरूरी नहीं कि हर चीज गुनाह हो। बाज औकात देखने में आता है इंटरटेनमेंट के नाम पर बहुत से नौजवान बहुत सारे ऐसे फनी क्लिप शेयर करते हैं कि जिसमें खवातीन का लिबास नामुनासिब होता है, उनका मकसद सिर्फ इंटरटेनमेंट देना है, तफरी देना है, लेकिन उस तफरी देने में वो उस चीज का ख्याल नहीं रखते और वो बहुत से ऐसे क्लिप, बातें, तस्वीरें शेयर करते हैं जिससे जिसमें हराम का शायबा होता है या हराम काम मौजूद होता है। लिहाजा कोई ऐसी बात शेयर ना करें, कोई ऐसा फनी क्लिप शेयर ना करें कि जिसमें किसी की तजलील हो, एहानत हो, या उसमें खवातीन का लिबास नामुनासिब हो। गैर मुस्लिम खवातीन ही सही, लेकिन उनका बहरहाल उनका लिबास गैर मुनासिब होता है, गैर शरई होता है हमारे लिहाज से, और उसे हम देखना हमारे लिए जायज नहीं है। लिहाजा ऐसी बातें शेयर करना, उन्हें दूसरों तक पहुंचाना, अपनी वाल पे लगाना, ये सब हराम है और इंसान का ये हाथ अंजाम देता है। और जब तक वो चीज महफूज रहेगी, जब तक वो चीज आपकी वॉल पर रहेगी या आपके दोस्तों की वॉल पर रहेगी, आप गुनाह में शरीक होंगे। कोशिश करें कि आपके दोस्त अहबाब ऐसे हों जो अहले गुनाह ना हों। कोशिश करें कि आपके दोस्त अहबाब ऐसी चीजें आपको भेजें, ऐसी चीजें शेयर करें, ऐसी चीजें आपकी वॉल पर पोस्ट करें कि जो गुनाहों से पाक हों, नीकियों की जानिब ले जाएं। जरूरी नहीं कि हर चीज सवाब ही की नियत से हो और हर चीज में इस्लामी चीजों को मद्देनजर रखा जाए। बहुत से फनी क्लिप ऐसे हैं, बहुत सी चीजें ऐसी हैं, बहुत सी तस्वीरें ऐसी हैं कि जिन्हें शेयर किया जा सकता है उसमें गुनाह का शायबा नहीं होता। बहरहाल ये कि इंसान को देखना चाहिए, इसीलिए इमाम फरमाते हैं कि इस माह मुबारक रमजान में इंसान कोशिश करे कि उसके हाथ कोई गुनाह अंजाम न दे, ताकि माह मुबारक रमजान के बाद उसके हाथों में ये सलाहियत पैदा हो सके। इसलिए कि जब हाथ गुनाह करेगा तो फिर ये हाथ इमाम जमाना की मदद नहीं कर सकते, फिर ये हाथ हकीकत में अलम हजरत अब्बास नहीं उठा सकते, फिर ये हाथ मातम नहीं कर सकते, फिर उन हाथों से अलम उठाने की, उन हाथों से मातम करने की, उन हाथों से अपने इमाम जमाने की मदद नुसरत करने की तौफीक सलब हो जाएगी। अगर अपने कामों अपने हाथों से अच्छे कामों का अंजाम देंगे तो वो तौफीक दोबारा हासिल हो जाएगी कि हाथों से अच्छे काम करेंगे, इमाम की मदद और नुसरत भी करेंगे, दीन का नाम भी सरबुलंद करेंगे और मकतब अहले बैत का प्रचार करेंगे। दोस्तों साथियों, माह मुबारक रमजान का पैगाम यह है कि अपने आप को चेंज करें, आहिस्ता आहिस्ता अपनी आंखों को, कान को, जबान को, हाथों पैर को। इसीलिए हजरत इमाम सज्जाद अलैहिस्सलाम इरशाद फरमाते हैं कि हक को यद का अल्लाह तब सुकहा इला मा ला यहिल्लु लका, हक का हाथ यह है। रिसाले हुकूक एक इमाम की हदीस है, हदीस का मजमुआ है जिसमें इमाम ने उस्ताद के, शागिर्द के, खुदा के, वालदैन के, इमाम के, मखलूक के, हाथ के, पैर के, जबान के, इंसानी आदा जवारे के, गर्जी की जिंदगी के मुख्तलिफ शोबों से मुतालिक तकरीबन 50 से ज्यादा मौजूआत पर गुफ्तगू की है और उनका हक बताया है कि इंसान का हक क्या है। यहां पर इमाम हक बताते हुए हाथ का हक बता रहे हैं, वो हक को यह देगा, हक यह है तुम्हारे हाथ का, यानी अगर तुम उसे बजा नहीं लाओगे तो तुम मुकसर होगे, रोजे कायम तुमसे सवाल किया जाएगा कि तुमने इसका हक नहीं दिया। जैसे हम ये कहते हैं कि तारीख में जनाब जहरा का हक नहीं मिला, जनाब अमीर मोमिनीन अलैहिस्सलाम का हक गसब कर लिया गया, इमामत का बागे फितर को गसब कर लिया गया, यानी जो गसब करने वाले गासिबी हैं रोजे कयामत खुदा उनसे सवाल करेगा। तो उसी तरह हमारे आज़ा और जवारे के हक हैं हम पर, और अगर हम उस हक को अदा नहीं करें तो हम भी उन्हीं गासिबों की फहरिस्त में हमारा शुमार होने लगेगा कि जो मुख्तलिफ किस्म के हकों को हुकूक को गस्ब करते हैं। लिहाजा हाथ का हक यह है, आंख का हक यह है, कान का हक यह है, हाथों पैर का हक यह है, फिक्र का हक यह है कि इंसान उनसे गुनाह न करे, और अगर इंसान उन्हें अदा न करे उन हकूक को, तो रोज़े क़यामत खुदावंद आलम उससे सवाल करेगा। इमाम फरमाते तुम्हारे हाथ का हक यह है कि तुम उससे कोई ऐसा काम अंजाम न दो जो तुम्हारे लिए हलाल नहीं है। इसलिए कि एक इंसान का अमल होता है, उसका असर होता है, और दोनों इंसान के लिए लिखे जाते हैं। हाबिल और काबिल का वाकया कि हाबिल की नजर कबूल हुई, काबिल की नजर कबूल नहीं हुई, तो काबिल कहता है कि मैं तुझे मार दूंगा, तो हाबिल कहता है कि अल्लाह सिर्फ अहले तकवा से कबूल करता है, तुम मुझे कत्ल करोगे तो मैं तुम्हें कत्ल करने के लिए अपने हाथों को नहीं बढ़ाऊंगा। यहां पर हाबिल ये कह रहे हैं कि देखो तुम अगर बुरा काम करोगे तो मैं तुम्हारे नतीजे बुरा काम नहीं करूंगा, हम आदमी हैं तुम्हारे जैसे, जो तुम करोगे वो हम करेंगे। हाबिल और काबिल का वाकया कि दोनों ने कुर्बानी पेश की और हाबिल की कुर्बानी कबूल हुई, काबिल की कुर्बानी कबूल नहीं हुई, तो काबिल ने हसद किया और कहा कि मैं तुझे कत्ल कर दूंगा, तो हाबिल कहते हैं कि अगर तू मुझे कत्ल करेगा तो मैं तुझे कत्ल करने के लिए अपने हाथ को नहीं बढ़ाऊंगा। यानी काबिल हाथ के अमल के जाने मुतवज्जे हैं और ये देख रहे हैं कि अगर मैं भी उसी की तरह कत्ल करूं तो मैं भी उसी जैसा बन जाऊंगा, हम आदमी हैं तुम्हारे जैसे, जो तुम करोगे वो हम करेंगे। कराची शहर की दीवारों पर मुख्तलिफ जगह आपको ये शेर लिखा हुआ नजर आएगा। ये इंसानियत का पैगाम नहीं है, ये मकतब अहले बैत का पैगाम नहीं है, ये कुरान की तालीमात नहीं है, ये इस्लाम ने हमें दर्स नहीं दिया। इस्लाम ये कहता है कि जो बुराई करे उसके साथ अच्छाई करो, जो तुमसे रिश्ता तोड़े तुम उससे रिश्ता जोड़ो, जो तुमसे कत ताल्लुक करे उससे ताल्लुक जोड़ो, जो तुमसे मेलजोल तर्क कर दे उससे मेलजोल रखो। यानी इंसान हमेशा मुस्बत कामों की तरफ कदम बढ़ाए, अपनी जात से दूसरों को फायदा पहुंचाए। अगर इंसान अपने छोटे छोटे गुनाहों को याद करने लगे, अगर इंसान अपने छोटे छोटे गुनाहों की तरफ मुतवज्जे होने लगे तो ये इंसान गुनाहों से बच जाएगा। कहते हैं रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम, रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम एक काफले से गुजर रहे थे, काफले के साथ गुजर रहे थे, एक जगह पड़ाव डाला, कहा कि खाना बनेगा। असहाब ने परेशान होकर कहा यहाँ लकड़ियां नहीं है, कहा के जाओ लकड़ियां लेकर आओ। जब असहाब आए تو لکڑی میں ایک ڈھیر جمع ہو گیا. اگر 100 اصحاب تھے مثال کے طور پر تو دو ہاتھ ایک آدمی کے تو 200 لکڑیاں جمع ہو گئیں, دیکھتے ہی دیکھتے لکڑی کے ڈھیر جمع ہو گیا. رسول اکرم فرماتے ہیں کہ تم اپنے ان گناہوں کی فکر ضرور کرو جنہیں تم چھوٹا اور حقیر سمجھتے ہو, جس طرح تم ان لکڑیوں کو بہت ہی نادیدہ طور پر دیکھ رہے تھے, جن کو کوئی اہمیت نہیں دے رہے تھے, یہ تمہیں نظر نہیں آ رہی تھی, لیکن جب تم نے جمع کیا تو ایک پہاڑ کھڑا ہو گیا. روز قیامت خدا تمہارے چھوٹے چھوٹے گناہوں کو جمع کر کے ایک پہاڑ کھڑا کر دے گا. لہٰذا انسان اپنے چھوٹے چھوٹے, بڑے گناہ تو سب کو نظر آتے ہیں, چھوٹے گناہ کسی کو نظر نہیں آتے. اسی لیے جب ہم وضو کرتے ہیں مصاحبے کے انسان ایک دعا پڑھے کہ جب چہرہ دھو رہا ہے تو چہرے کی دعا ہو, جب سیدھا ہاتھ دھو رہا ہے تو سیدھا ہاتھ کی دعا ہو. کیا کہتے ہیں؟ اللہم اعطنی کتابی بیمینی والخلد فی الجنان بیساری وحاسبنی حسابا یسیرا. فرماتے ہیں خدا میرا نام اعمال میرے سیدھے ہاتھ میں دینا. اصحاب یمین یعنی جن کا نام اعمال ان کے سیدھے ہاتھ میں دیا جائے گا, اصحاب شمال جن کا نام اعمال ان کے الٹے ہاتھ میں دیا جائے گا, جو نیک متقی لوگ ہیں ان کا نام اعمال ان کے سیدھے ہاتھ میں دیا جائے گا. دوستوں کوشش کریں کہ ہم کوشش کریں اس دنیا میں کہ ہم اچھے اعمال بجا لائیں, تاکہ ہم اچھے کاموں کو بجا لانے کی عادت ڈال سکیں اور روز قیامت ہمارا نام اعمال ہمارے سیدھے ہاتھ میں دیا جائے. سورہ انشقاق میں ہے فمن اوتی کتابہ بیمینہ فسوف یحاسب حسابا یسیرا, جس کا نام اعمال اس کے سیدھے ہاتھ میں دیا جائے گا اس کا آسان حساب لیا جائے گا. کچھ لوگ ہیں کہ جن کا نام اعمال ان کے سیدھے ہاتھ میں دیا جائے گا تو روایت کے مطابق ان کے حساب میں آسانی ہوگی, وہ اپنے گھر والوں کے پاس خوشی خوشی لوٹ کے جائے گا, وہ اپنا نام اعمال پڑھنے کے لیے لوگوں کو دے گا, دعوت دے گا, اسے اپنے نام اعمال ملنے کا یقین ہوگا. یہ سب قرآن کی اصطلاح میں چیزیں ہیں جو قرآن نے ہمیں بتائی ہیں. بلند ترین درجات اور باغات میں ہوگا, جنت کے میوے اس سے قریب ہوں گے اور اسے دل کھول کر کھانے پینے کا حکم دیا جائے گا. لیکن جس کا نام اعمال گناہوں کی وجہ سے الٹے ہاتھ میں دیا جائے گا, جو ہمیشہ برے کام کرتا تھا, منفی کام کرتا تھا, گناہ کے کام کرتا تھا, لہذا اس کا نام اعمال اس کے برے ہاتھ میں دیا جائے گا. قرآن کے مطابق اصحاب شمال وہ ہیں کہ جن کا نام اعمال ان کے الٹے ہاتھ میں دیا جائے گا, وہ دادو فریاد کرے گا, اسے جہنم میں ڈالا جائے گا, وہ تمنا کرے گا کہ کاش اس کا نام اعمال اس کو نہ دیا جاتا, وہ تمنا کرے گا کاش میرا نام اعمال مجھے نہ معلوم ہوتا, وہ تمنا کرے گا کاش موت نے مجھے ختم کر دیا ہو تو میں یہ بدبختی اور مصیبت کے دن نہ دیکھتا, وہ افسوس کرے گا میں مال دنیا سے دار عقبہ کے لیے کوئی سامان کرتا, مال دنیا سے آخرت کا سامان خریدتا, میری شان و شوکت سلطنت برباد ہو گئی اور میں نے کوئی کارے ثواب انجام نہیں دیا. اور یہی وجہ ہے کہ ہم زیارت عاشورہ میں ہاتھ کے کاموں کی طرف توجہ کرتے ہوئے کہتے ہیں لعن اللہ امتن اسرجت والجمت وتنقبت لقتالک, خدا لعنت کرے اس قوم پر جس نے آپ کو قتل کرنے کے لیے گھوڑوں کی زینوں کو ٹھیک کیا, ان کی لگاموں کو درست کیا اور آپ پر ایک ساتھ حملہ کیا. میدان کربلا میں بہت سے لوگ تھے جو براہ راست امام پہ حملہ کر رہے تھے, کچھ وہ تھے جو ہاتھوں سے گھوڑوں کی خدمت کر رہے تھے, گھوڑوں کو تازہ دم کرتے تھے, گھوڑوں کو پانی پلاتے تھے, تلواروں کو تیز کرتے تھے, گھوڑوں کی زینوں کو کستے تھے, اسلحہ فراہم کرتے تھے ان سپاہیوں کو جو امام سے لڑ رہے تھے, تو یہ وہ سب اس قتل حسین میں شریک ہیں. لعن اللہ امتن اسرجت, جنہوں نے گھوڑوں کی زینوں کو کسا, والجمت ان کی لگاموں کو درست کیا, اتنا قبط لے قتالک اور آپ پر ایک ساتھ حملہ کیا. یعنی انسان کے ہاتھ ہیں جو انسان کسی کھاتے میں نہیں لاتا, یہ بھی نہیں چھوٹے چھوٹے کام ہیں, لیکن حقیقت میں رمضان کا پیغام یہ ہے کہ اے انسان, اے نوجوان, اے محب اہل بیت, متوجہ ہو جا کہ تیرا کام, تیرے ہاتھ, تیرے ہاتھ پیر, تیری آنکھیں, یہ سب کوئی نہ کوئی کام انجام دے رہے ہیں, اس کے لیے متوجہ ہو جا. بس عزیزوں دوستوں, ماہ رمضان کا پیغام یہی ہے کہ آئیے اس ماہ مبارک رمضان میں یہ عہد کریں کہ ہم اپنے ہاتھوں کو اس بات کی عادت ڈالیں کہ ہمیں اچھا مثبت نیکی کا کام کریں, نیکی پھیلائیں, نیکیوں کا پرچار کریں, تاکہ روز قیامت اہل بیت علیہم السلام کے ساتھ محشور ہو سکیں. والسلام علیکم ورحمۃ اللہ وبرکاتہ.